نحمده ونصلي على رسوله الكريم أما بعد، الله تعالى شأنه كمحبة، الله تعالى شأنه ستعلق، الله تعالى شأنه سلقاو، یہ ہماری زندگی کا مقصد ہونا چاہیے. ہماری زندگی کا گول ہونا چاہیے. دیکھیے، کامیابی کے لیے سب سے پہلی چیز جس کی ضرورت ہوتی ہے وہ ہے گول کو مقرر کرنا. کسی چیز کو ٹارگٹ بنانا. ایک شخص ہے، وہ کسی پولیٹیکل پارٹی میں ممبر بن جائے اور گول اس کا کوئی نہیں، مقصد کوئی نہیں، بس اس نے دیکھا کہ 8-10-20-25 آدمی میرے دوستوں میں سے بھی ممبر ہے تو ہم بھی ممبر بن جائیں. اب ممبر بن گیا، ممبر بننے کے بعد ممبر شپ فی بھی ادا کر رہا ہے، اور جب بھی اس کے پاس وقت آتا ہے تو ادھر ادھر دوڑ بھاگ بھی کر لیتا ہے، مگر گول نہیں، ہدف نہیں. تو وہ کامیاب نہیں ہوگا، کسی چیز کو حاصل نہیں کر سکے گا. جب کوئی ڈیسٹینیشن ہی نہ ہو. کبھی کبھی ایک شخص گھر میں سے نکلتا ہے باہر بہت پریشان ہو کر، انگزائٹی ہے، ڈپریشن ہے، سمجھ میں نہیں آ رہا ہے کہ کیا کروں، تو ایک دم گھر سے باہر نکل کر گاڑی میں بیٹھ جاتا ہے، اور گاڑی میں بیٹھ کر گاڑی چالو کر کے ہانکنا شروع کر دیتا ہے، مگر ٹارگٹ کچھ نہیں، گول کوئی نہیں، ڈیسٹینیشن نہیں، ایسے ہی چکر لگاتے رہتا ہے. تو دیکھو، ڈرائیونگ کی محنت بھی ہے، ویئر اینڈ ٹیئر بھی ہو رہا ہے، پیٹرول بھی خرچ ہو رہا ہے، آئل بھی ضائع ہو رہا ہے، سب کچھ ہے، مگر وہ ایک گھنٹے دو گھنٹے کے بعد واپس گھر ہی پہنچے گا جہاں سے شروع کیا تھا، اور یہ دو گھنٹے جو اس نے خرچ کیے وہ بیکار گئے. اور دوسرا شخص جو ہے وہ گاڑی میں بیٹھتا ہے اور گاڑی میں بیٹھ کر کے ہدف بناتا ہے، ٹارگٹ، ڈیسٹینیشن، گول، کہ مجھے لندن پہنچنا ہے. تو یہ دو گھنٹے میں ڈرائیونگ ہی کرتا رہا، مگر لیسٹر کی سڑکوں پر ہی ڈرائیونگ کر کے واپس گھر ہی پہنچا، اور یہ دو گھنٹے میں لندن پہنچ جائے گا. تو سب سے پہلا کام جو ہے کامیابی کے لیے وہ ہدف ہے، ہدف. ایک طالب علم جب جی سی ایس سی کرتا ہے تو اس کا ہدف ہوتا ہے کہ مجھے یہ 6 یا 8 سبجیکٹ میں اے گریڈ سے پاس ہونا ہے، یا بی سے، یا کم سے کم سی سے تو پاس ہونا ہی پڑے گا. اور اس سے آپ پوچھیں تو اکثر طالب علموں کو یہ بھی معلوم ہوتا ہے کہ اس کے بعد ہمارا ہدف کیا ہے اے لیول میں، جیسے جیسے جاتے ہیں اپنا ڈیسٹینیشن. اور اے لیول میں یہ 3 سبجیکٹ کر کے پھر آگے کیا ارادہ ہے، تو کہ میں اس لائن کو لینا چاہتا ہوں. और आगे जैसी जैसी रुकावटें आती चली जाती हैं तो वो हदफ को बदलते रहते हैं, मगर हदफ जरूर होता है, गोल जरूर होता है कि पहले तो हम सर्जन बनना चाहते थे मगर अब रिजल्ट ऐसा आया है कि वो मुमकिन नहीं है, तो अब मेरा ख्याल ये है कि मैं जीपी बन जाऊं। देखो टारगेट, तो सबसे पहली चीज ये है कि गोल, हम में से बेशुमार लोग ऐसे हैं, बेशुमार मुसलमान ऐसे हैं कि जो दीन का काम करते हैं, इबादत भी करते हैं, मगर गोल कोई नहीं उनका। ज्यादा से ज्यादा अगर गोल है तो ये कि जन्नत मिल जावे, जहन्नम से बच जावे, मगर जन्नत मिलने के लिए, जहन्नम से बचने के लिए तो कोई और गोल होना चाहिए कि अल्लाह हमारा हो जाए, हम अल्लाह के हो जाएं, हम अल्लाह के वली हो जाएं, हमारी जिंदगी में तकवा आ जाए। इसलिए कि जब कोई गोल होगा तो उसके मुताबिक फिर प्रोग्राम होगा। तो सबसे पहले गोल को मुकर्रर करने की जरूरत है। एक तालिब इल्म आलिम बनना चाहता है तो किसी ऐसे इदारे में दाखला लेगा जहां हदीस तफसीर पढ़ाई जाती है, वो मेडिकल कॉलेज में तो नहीं जाएगा। और अगर कोई मेडिसिन करना चाहता है वो दारुल उलूम में नहीं आएगा, वो मेडिकल कॉलेज में जाएगा। तो जो मेहनत करनी है उस मेहनत को करने से पहले गोल मुकर्रर हो कि आप क्या अचीव करना चाहते हैं। दुनिया का कोई भी काम होता है उसमें गोल मुकर्रर किए बगैर हम कदम नहीं उठाते। गोल नहीं है इसलिए आ गए नमाज के लिए, जोहर के लिए आ गए असर में नहीं आए, मगरिब ईशा के लिए आ गए फजर में नहीं आए, इसलिए कि गोल नहीं है। गोल होता कि नमाजों के जरिए मुझे तकवा हासिल करना है तो फिर रास्ता भी सामने आ जाता, प्रोग्राम आ जाता कि तकवा हासिल करने के लिए तो पांचों वक्त की नमाज पढ़नी पड़ेगी, तीन से काम नहीं बनेगा। जैसे एक तालिब इल्म मेडिसिन करना चाहता है और उससे यह कहा जाए कि भाई देखो फुला फुला सब्जेक्ट आपको करने पड़ेंगे और बायोलॉजी बहुत जरूरी है, अब वो कहेगा नहीं हम बायोलॉजी नहीं करेंगे, वो सब्जेक्ट उसके लिए कितना ही बोरिंग क्यों ना होगा, चूंकि गोल है उसका तो वो बायोलॉजी जरूर करेगा। तो सबसे पहला काम कामयाबी के लिए गोल, हदफ, मकसद कि मैं क्या अचीव करना चाहता हूं। फैक्ट्री में जा रहा हूं क्या अचीव करना चाहता हूं, कि मैं काम करके रोजी। कुछ लोग जो है सिर्फ रोजी नहीं, मैं प्रमोशन भी अचीव करना चाहता हूं, मैं मैनेजर बनना चाहता हूं, वो उस तरह काम करता है। पॉलिटिकल पार्टी में कोई लग गया, अब उसके हदफ होगा कि मैं काउंसिलर बनना चाहता हूं, वो उस तरह बिहेव करेगा, उस तरह से अपना प्रोग्राम बनाएगा। अब अगर जहन में सिर्फ इतना है कि काउंसिलर बनना है तो बस वो वैसा ही रहेगा जैसा है, मगर आगे उसका हदफ होगा कि नहीं हम एमपी भी बनना चाहते हैं, तब उसके लिए वो रास्ता मालूम करेगा, रास्ता तलाश करेगा कि उसके लिए मुझे किन किन चीजों का ख्याल करना है, क्या क्या चीजें करनी है अपनी पार्टी को कन्विंस करने के लिए कि मैं इस काबिल हूं, अपनी कंस्टिट्यूएंसी में मुझे क्या क्या करना है पब्लिक सपोर्ट के लिए। देखो हदफ, टारगेट। अब हम दीन के लिए जिद्दोजहद इसलिए नहीं कर सकते कि हमने दीन के लिए कोई टारगेट ही मुकर्रर नहीं किया। दीन का काम विदाउट टारगेट, विदाउट गोल। यानी हकीकत यह है कि बहुत धुंधला सा एक नक्शा है, क्लियर नहीं है, बहुत वेग। इतना जानते कि जन्नत हासिल करना है, जहन्नम से बचना है। तो भाई मकसद गोल मुकर्रर किया जाए सबसे पहले। और हमारा मकसद जो है सबसे ऊंचा मकसद जो किसी मोमिन का हो सकता है वो ये कि मैं अल्लाह का आशिक बनना चाहता हूं और अल्लाह का महबूब बनना चाहता हूं। अल्लाह हमें नसीब फरमा दे, अल्लाह इश्क मोहब्बत अता फरमा दे। جب گول مقرر ہو جائے، ہدف مقرر ہو جائے، تو اس کے بعد پھر اس گول کو حاصل کرنے کا صحیح راستہ. گول تو یہ کر لیا آپ نے، گول یہ مقرر کر لیا کہ آج رات کو 10 بجے ہم ہیتھرو ایئرپورٹ سے فلائٹ لینا چاہتے ہیں جدہ کی. گول تو ہو گیا آپ کا مقرر، اور ابھی بجے ہوئے ہیں 4 اور آپ نے ہاتھ میں سوٹ کیس لے کر پیدل چلنا شروع کر دیا، ہیتھرو کی طرف جا رہے ہیں سائن بورڈ دیکھتے دیکھتے. تو آپ کا ہدف اور ڈیسٹینیشن تو صحیح ہے، راستہ بھی صحیح ہے، مگر طریقہ غلط. کیسے جائیں گے بھائی؟ ریسورسز جو چاہیے وہ نہیں، یا ایک ریسورسز ہیں، آپ نے بہترین گاڑی لے لی اور دیکھا کہ 4 بجے ہوئے ہیں، 10 بجے فلائٹ ہے، ہمارے پاس ایمپل ٹائم ہے، مگر بجائے لندن کی طرف گاڑی ہانکنے کے دوسرے رستے پہ پڑ گئے. تو ذہن میں ہدف کیا ہے؟ لندن، مگر جا رہے ہیں گلاسگو کی طرف. تو ہدف مقرر کرنے کے بعد نمبر دو راستہ، اور راستے کے ساتھ اس راستے پر چلنے کے وسائل، ریسورسز. اور چوتھی چیز کہ ہدف بھی مقرر ہو گیا، ڈیسٹینیشن گول، راستہ بھی معلوم ہو گیا، طریقہ بھی معلوم ہو گیا کہ اس طرح حاصل کیا جا سکتا ہے. گول تو ہے گھر خریدنا، اب گھر خریدنا ہے، اب گھر خریدنا ہے تو گھروں کو آئیڈینٹیفائی کیا، اور آئیڈینٹیفائی کر کے کہ یہ گھر خریدنا ہے، یہ گول ہے ہمارا. طریقہ بھی معلوم ہو گیا کہ گھر کیسے خریدا جاتا ہے، قانونی کاروائی کیسے کی جاتی ہے، اور اس کے ساتھ پیسے بھی موجود ہے، وسائل، سب چیزیں موجود. اب چوتھی چیز کی ضرورت ہے، اس کے لیے کوشش اور محنت. گھر تو آئیڈینٹیفائی کر لیا، مگر گھر کے اونر کے ساتھ جا کر آپ بات ہی نہیں کرتے. پیسے بھی ہیں آپ کے پاس، 10,000 مولانا نے کہا کہ میں قرض دے دوں گا، 5,000 انہوں نے کہا دے دوں گا، 8,000 انہوں نے کہا دے دوں گا، سارا انتظام ہے، مگر آپ اس کو جمع نہیں کر رہے ہیں. یا ایک آپ کو پتا ہے کہ یہ میرے سب دوستوں کے پاس اتنی اتنی رقم ہے، مگر آپ بات نہیں کر رہے ہیں. اب لوئر کو مقرر نہیں کر رہے ہیں تو ناکامی ہوگی. تو 4 چیزیں چاہیے کامیابی حاصل کرنے کے لیے. نمبر 1، گول مقرر کرنا. تو گول کیا ہے بھائی ہمارا؟ اللہ تعالی شانہ کی محبت، اللہ کا عاشق بننا ہے، اور اس سے بھی آگے اللہ کا محبوب بن جانا ہے. اللہ کا عاشق بننا ہے، اللہ کا محبوب بن جانا ہے. اب یہ تو ہم نے ہدف اور گول مقرر کر لیا، اب آگے کیا کرنا ہے ہمیں؟ اس کے لیے راستہ تلاش کرنا ہے کہ راستہ کیا ہے. تو راستے کو معلوم کرنے کے لیے فاسألوا اہل الذکر ان کنتم لا تعلمون، جاننے والوں کے پاس بیٹھنا پڑے گا، علماء اور مشائخ کے پاس. ان کے پاس بیٹھیں گے، ان کے درسوں کو سنیں گے، ان کے مواعظ کو سنیں گے، ان کی باتوں کو سنیں گے، تو ہمیں سمجھ میں آئے گا کہ اچھا، ہمارا جو گول ہے اس کا راستہ یہ ہے، اس کے لیے راستہ یہ ہے، اور راستہ یہ ہے، اور اس کے لیے ریسورسز یہ ہے. اب راستہ بھی معلوم ہو گیا، اور اتنے ریسورسز کی ضرورت ہے وہ بھی معلوم ہو گیا، اب ریسورسز کو اکٹھا کرو. معلوم ہو گیا کہ اس کام کے لیے علم کی ضرورت ہے، معلوم ہو گیا کہ اس کام کے لیے کسی مرشد کی ضرورت ہے، معلوم ہو گیا کہ اس کام کے لیے شریعت کی پابندی کی ضرورت ہے، تو معلوم ہو جائے, راستہ معلوم ہو جائے, ریسورسز اللہ تعالی شانہ نے ہر مومن کو دیے ہیں, ریسورسز ہر مومن کو دیے ہیں اللہ تعالی شانہ نے. دیکھو علم چاہیے تو چاروں طرف علماء, باطن کی اگر رہنمائی چاہیے ہر دور میں مشائخ رہے ہیں اور رہیں گے. صراط مستقیم جو ہے بالکل صاف ستھرا ہے, ترکتکم علی البیضاء لیلھا ونہارھا سواء, صاف شفاف راستہ. تو ڈیسٹینیشن طے ہو گیا, راستہ معلوم ہو گیا, ریسورسز بھی موجود, مگر اگر بیٹھا رہے اور محنت نہ کرے, کوشش نہ کرے تو پھر مشکل ہے. تو کوشش اور محنت چاہیے. اب جو سیکھ رہے ہیں, جو سن رہے ہیں, جو معلوم ہو رہا ہے, اب اس کے مطابق ذرا دوڑ بھاگ کرو. حرکت, حرکت میں برکت, اور اسی حرکت کو مجاہدہ کہتے ہیں. اور جب کوئی مجاہدہ کرتا ہے, کوشش کرتا ہے, محنت کرتا ہے, تو اللہ برکت عطا فرماتے ہیں. لَنَهْدِيَنَّهُمْ سُبُلَنَا, اللہ تعالیٰ راستوں کو کھولتے ہیں, راستوں پہ چلاتے ہیں اور منزل مقصود تک پہنچا دیتے ہیں. بس یہ ہے مختصر نصاب کامیابی کے لیے. ہدف اور گول کو مقرر کرو. ہدف اور گول کیا ہے؟ اللہ تعالیٰ شانہ کا عشق, اللہ تعالیٰ شانہ کی محبت. اب اس کے لیے طریقہ کیا ہے؟ تو طریقہ یہ ہے, طریقہ کہ تقوی والی زندگی حاصل ہو جائے. جب دل میں تقوی کا نور اتر جائے گا تو اللہ کی محبت حاصل ہو جائے گی, اللہ کا محبوب بن جائے گا. یہ تقوی کا نور کیسے اترے؟ اس کے لیے ہے مجاہدہ. مجاہدے کا کیا مطلب؟ کہ اللہ کی نافرمانی سے بچنے کے لیے اور اللہ کی فرما برداری بجا لانے کے لیے نفس کی خلاف ورزی کرنا. مجاہدہ کرو گے یعنی بتکلف تقوی والی زندگی اختیار کرو گے تو حقیقی تقوی نصیب ہو جائے گا. تو مقصد کیا ہے؟ عشق و محبت اللہ کی. عشق و محبت حاصل ہوگا کس سے؟ تقوی سے. یہ تقوی راستہ ہے اس کا. پھر تقوی کے لیے کیا راستہ ہے؟ مجاہدہ. پھر مجاہدے کے لیے کیا راستہ ہے؟ فکر آخرت. آخرت کی فکر سے, موت کی یاد سے مجاہدہ آسان ہو جاتا ہے. ذکر اللہ, اللہ کے ذکر سے مجاہدہ آسان ہو جاتا ہے, اس لیے کہ دل میں قوت آتی ہے. اتباع سنت, اتباع سنت سے مجاہدہ آسان ہو جاتا ہے. نیکوں کی صحبت, نیکوں کی صحبت سے مجاہدہ آسان ہو جاتا ہے. زبان کی حفاظت, زبان کی حفاظت سے مجاہدہ آسان ہو جاتا ہے. اور اللہ تعالی شانہ کی بارگاہ میں دعا, دعا سے مجاہدہ آسان ہو جاتا ہے. اور نیکوں کی صحبت میں جتنے نیک لوگوں کی صحبتیں حاصل ہوں ان میں سے کسی ایک کو اپنا مرشد بنا لیا جائے, اور مرشد بنا کر اس کے اوپر اعتماد کیا جائے, بھروسہ پورا کہ یہ دیندار شخص ہے, دین کو جانتا ہے, اس فیلڈ کو جانتا ہے, اللہ کے عشق و محبت کی فیلڈ کو جانتا ہے, اس میدان سے واقف ہے, اور میں اگر اس کے پیچھے چلتا رہا تو میں اپنے مقصد میں کامیاب انشاءاللہ ہو جاؤں گا. اس کے رہنمائی میں چلتا رہا, اعتماد, بھروسہ, انقیاد, ٹوٹلی تابع ہو جائے, اس فیلڈ میں تابع ہو جائے. اس فیلڈ کے علاوہ دوسری چیزوں میں اختلاف کر سکتا ہے, اس فیلڈ میں تابع ہو جائے ٹوٹلی. ذکر چھوڑ دو تو چھوڑ دو, ذکر کرو تو کرو, ذکر بڑھاؤ تو بڑھاؤ, ذکر کم کرو تو کم کرو. انقیاد, اعتماد, انقیاد, پورا بھروسہ ہو اس پر, پورا تابع ہو جائے, اور اطلاع, اپنی حالت وقتاً فوقتاً بتلاتا رہے, اور ادھر سے جو بھی پرسکرپشن ہو, جو بھی نسخہ تجویز ہو, اتباع, اس کی اتباع کرتا رہے. اب دیکھو یہ راستہ معلوم ہو گیا, है ना, पहले तो गोल, गोल के लिए रास्ता मालूम करो, रास्ता मालूम करने के बाद रिसोर्सेज, तो ये रिसोर्सेज भी बतला दिए कि ये सारे रिसोर्सेज है, अब सब कुछ तैयार है, गोल भी मालूम है, रास्ता भी मालूम हो गया, रिसोर्सेज भी मौजूद। भाई फिक्र आखिरत के लिए रिसोर्सेज मौजूद है, कब्रस्तान में चले जाओ, बस्ती में किसी का जनाजा हो तो जनाजे में शिरकत करो, मौत की याद पर किताबें पढ़ो, देखो रिसोर्सेज मौजूद, अपनी जुबान पर कंट्रोल करो, रिसोर्सेज मौजूद है, अल्लाह ने इतनी ताकत दी है कि तोल फिर बोल, अटेंशन के साथ काम करे, तोले फिर बोले, रिसोर्सेज मौजूद है। सोहबत साले है, बहुत नेक लोग हैं, बुरी सोहबत से बचे, अच्छी सोहबत में जाए और मुर्शिदीन में से किसी को अपना मुर्शिद बना ले, रिसोर्सेज मौजूद है। इत्तिबाए सुन्नत, सुन्नत की इत्तिबा, भाई बहुत किताबें हैं, उलमा की मजलिसों में बैठो, सीखो सुन्नतों को, जिक्रुल्लाह वो अपने शेख से सीखना है, रिसोर्सेज मौजूद। और दुआ, दुआ तो ऐसी चीज है कि उठते बैठते चलते फिरते फिजा में जमीन पर जहां कहीं भी हो अल्लाह के सामने हाथ उठा करके मांग ली, बगैर हाथ उठाए दिल दिल से भी अल्लाह से बात कर ली। डॉक्टर अब्दुल आरिफी रहमतुल्लाह अलैह फरमाते थे कि जब कोई काम अटक जाए, किसी जगह रुक जावे, तो अल्लाह की तरफ तवज्जो करके कहो कि इय्याक नअबुदु व इय्याक नस्तईन, और बहुत ही मुश्किल काम हो, कुछ समझ में ही ना आवे, तो अल्लाह से कहो कि अल्लाह मैं क्या करूं, अल्लाह से बात करो, ए अल्लाह मैं क्या करूं। दुआ तो इतनी आसान है। तो गोल और हदफ भी मुकर्रर हो गया, रास्ता भी मालूम हो गया, उसके लिए रिसोर्सेज भी मौजूद, अब एक ही चीज बाकी रह गई, मेहनत कोशिश, मेहनत और कोशिश, मेहनत और कोशिश। ये जो रिसोर्सेज हैं, ये जो रास्ता है, इसको अपनाने के लिए मेहनत की जाए, कोशिश की जाए, अगर मेहनत और कोशिश की जाएगी तो अल्लाह ताला शानहू कामयाबी जरूर अता फरमाएंगे। ये अल्लाह ने एक फितरत बनाई है कि जो अपने हदफ को मुकर्रर कर लेता है, हदफ को मुकर्रर करके रास्ते को मुकर्रर करता है, उसके लिए वसाइल और असबाब को मुहैया करता है और फिर कोशिश और मेहनत करता है, तो मंजिल मकसूद तक पहुंच जाता है। तो हमें भी मेरे भाइयों ये अल्लाह के इश्क और अल्लाह की मोहब्बत के लिए करना पड़ेगा। हाँ, दुनिया में जितने भी काम हैं सबके लिए हम ये करते हैं कि एक मंजिल मुकर्रर करते हैं, एक हदफ और टारगेट मुकर्रर करते हैं और उसके लिए रास्ता तलाश करते हैं कि भाई कैसे ये काम किया जाएगा, इसके लिए क्या रिसोर्सेज चाहिए, कि GCSE में पास होना है, क्या करना पड़ेगा, कि भाई स्कूल में दाखिला लेना पड़ेगा, स्कूल में दाखिला लेकर रोजाना क्लास में जाना पड़ेगा, उसके लिए होमवर्क करना पड़ेगा, उसके लिए इतनी फीस होगी। अब ये सब कुछ मुहैया हो गया तो मुहैया होने के बाद लिहाफ ओढ़ करके अगर घर में कोई सोया रहेगा वो कामयाब नहीं होगा, उसे फिर मेहनत करनी पड़ेगी, रोजाना जाना पड़ेगा, लेसन सुनना पड़ेगा, होमवर्क करना पड़ेगा। ऐसे ही आराम से बैठकर ये सोचता रहे कि हम दाखिला तो हमने ले लिया है, हमें एडमिशन मिल गया है, कभी जाएंगे कभी नहीं जाएंगे, या ये कि जाएंगे ही नहीं, देख लेंगे एग्जाम के वक्त चले जाएंगे, फीस भी मौजूद है मगर एडमिशन मिलने के बाद कहता है फीस अदा नहीं करेंगे हम पैसे से अलग नहीं हो सकते। तो देखो रास्ता है, जो रिसोर्सेस है सब कुछ दिया है, मगर मेहनत और कोशिश नहीं करेगा तो नाकाम रहेगा। तो जिस तरह एक GCSE जैसे एक बहुत ही मामूली एग्जामिनेशन के लिए आदमी पूरे 2 साल मेहनत करता है और उसका जो रास्ता है उस रास्ते पर भी चलता है, उसके लिए जितने रिसोर्सेज की जरूरत है वो सारे रिसोर्सेज को भी इख्तियार करता है, तो मेरे भाई अल्लाह का इश्क और अल्लाह की मोहब्बत तो बहुत ऊंची चीज है, उसके लिए भी एक रास्ता है, उसके लिए भी एक कोर्स है, उसके लिए भी ट्यूटर की जरूरत होती है, उसके लिए भी होमवर्क की जरूरत होती है। اور ہم یہ چاہتے ہیں کہ بس مہینے میں ایک مرتبہ مجلس میں آ جائیں یا ہفتے میں ایک مرتبہ مجلس میں آ جائیں. کبھی غلبہ ہو تو سال میں ایک آدھ مرتبہ اپنے شیخ پر ایک خط لکھ دیں اور وہ جو کہیں اس پر عمل بھی نہ کریں. تو راستہ ہے اس پہ چلتے نہیں, ریسورسز ہیں اس کو اختیار نہیں کرتے, محنت مشقت برداشت نہیں کرتے, تو کیسے گریڈ ملے گا اس کو محبت کا؟ کامیابی کام سے ہوگی نہ کہ حسن کلام سے ہوگی. کامیابی کام سے ہوگی نہ کہ حسن کلام سے ہوگی. بڑی بڑی بات کرنے سے نہیں ہوتی کامیابی, کہ اللہ کا عشق چاہیے, اللہ کی محبت چاہیے, اسی لیے میں بیعت ہو گیا ہوں, اسی لیے میں اپنے شیخ سے تعلق رکھے ہوئے ہوں, اسی لیے میں مجلس میں جاتا ہوں. کامیابی کام سے ہوگی, کام سے ہوگی. تو مجلس میں آئے کیوں؟ مجلس میں اسی لیے آئے کہ مجھے شیخ کی صحبت ملے گی اور صحبت کا اثر پڑتا ہے, اور ساتھ میں یہ کہ بہت غور سے پورے اعتماد اور انقیاد کے ساتھ میرے شیخ کی باتوں کو سنوں گا. طلب لے کر آئے, طلب, طلب. اور طلب کا کیا معنی ہے؟ کہ برتن لے کر آئے اور سیدھا لے کر گیا ہے, ایسا سیدھا برتن. ایک شخص آتا ہے مجلس میں برتن کے بغیر, برتن کے بغیر, اور شربت تقسیم ہو رہا ہے, کیسے وہ لے جائے گا اپنے ساتھ, کہاں, کس میں لے جائے گا؟ تو طلب کے بغیر ہی آتا ہے, یا طلب لے کر آتا ہے. طلب, طلب لے کر آتا ہے, یعنی دل میں ایسا اس کو محسوس ہوتا ہے کہ میں تو اللہ کا ولی بننے کے لیے جا رہا ہوں, مگر یہ طلب جھوٹی ہے. سچی طلب کی دلیل کیا ہے؟ کہ جو کچھ سنتا ہے اس پہ عمل کرتا ہے. تو جھوٹی طلب کا مطلب یہ کہ برتن لے کر کے آتا ہے مگر برتن اوندھا ہے, الٹا. تو ایسا سمجھ رہا ہے کہ میں تو برتن لے کر آیا ہوں طلب لے کر, مگر بھائی اوندھا جب برتن ہوگا, اوندھا, تو اس میں تو ایک قطرہ بھی شربت نہیں آئے گا. تو طلب ہو طلب صادق, سچی طلب, اور محتاج بن کر آئے, محتاج بن کر. آپ میں سے کوئی دوپہر کھانے کے وقت میرے گھر پر آئے اور ایسا خیال کر کے آئے کہ چلو جاتے ہیں, کچھ کھانا مل جائے گا, دوپہر کا وقت ہے, کھانے کا وقت ہے. مگر آپ کے ذہن میں کیا ہے کہ اگر نہ بھی کھلائے تو کیا حرج, گھر میں تو پکا ہوا ہے ہی. تو طلب تو لے کر کے آئے ہیں کہ وہاں جا کر کے کچھ کھانا مل جائے, مگر پرواہ بھی نہیں ہے. اور دوسرا یہ ہے کہ فقیر ہے, غریب ہے, دو دن کا فاقہ ہے اور گھر میں کچھ نہیں ہے, وہ آئے کہ چلو وہاں چلے جاتے ہیں, کچھ کھانے کو ملے گا. دونوں میں فرق ہوگا کہ نہیں؟ دونوں کی باڈی لینگویج میں فرق ہوگا یا نہیں؟ دونوں کی عاجزی میں فرق ہوگا یا نہیں؟ اور دونوں کی طلب میں بھی فرق ہوگا. وہ پہلے والا جو ہے وہ آدھ گھنٹہ انتظار کر کے اٹھ کر چلا جائے گا, اسے اگر رات تک بھی بیٹھنا پڑے تو بیٹھا رہے گا, کہ بھائی دوپہر کا کھانا تو شاید ہمارے آنے سے پہلے ہی ہو چکا تھا, چلو بیٹھے رہتے ہیں, شاید شام کے کھانے میں شرکت ہو جائے. محتاج بن کر, یہ نہیں کہ جا رہے ہیں, ٹھیک ہے جا رہے ہیں, ہمارے پاس تو پہلے ہی سے دین ہے, اور نہیں ہے تو کہیں اور سے سیکھ لیں گے. طلب رہتی آج, طلب بھی سچی طلب. اب برتن لے کر کے آ رہا ہے, سچی طلب ہے, سچی طلب, برتن سیدھا ہے, سچی طلب, مگر محتاج نہیں ہے. تو یوں سمجھو کہ نیچے سے سوراخ ہے برتن میں, اب جو کچھ اس میں آ رہا ہے وہ نیچے سے جا رہا ہے. طلب بھی ہو اور احتیاج بھی ہو, جو کہا جائے اس پہ عمل کرے, دین کے معاملے میں کوئی کمپرومائز نہ کرے. پھر دیکھو ایک ایک کر کے ساری روحانی بیماریاں دور ہو جاتی ہیں. یعنی یہ نفس جو ہے, نفس اور شیطان ہم سے گناہ کے کام کرواتے ہیں. شیطان نفس کو استعمال کرتا ہے, نفس کو ایجنٹ بناتا ہے گناہ کروانے کے لیے, وہ نفس کو انفلوئنس کرتا ہے, نفس پر اثر انداز ہوتا ہے, نفس کو قابو کرنا پڑتا ہے. نفس اگر قابو میں آ گیا تو شیطان کے پاس ایجنٹ نہیں رہا. اسی وجہ سے مشائخ جو ہے وہ یہ کہتے ہیں کہ جاہی اور باہی جو بھی امراض ہیں وہ بار بار بتاؤ. ریا ہے, عجب ہے, کبر ہے, شہوت پرستی ہے, بد نظری ہے, زینا ہے, شراب ہے, بتاؤ. اور پھر یہ نفس جو ہے, نفس یہ تمہارا بھی دشمن ہے, یہ نفس تمہارا دشمن ہے, اس لیے کہ نفس امارہ ہے. اسے قابو کرنے کے لیے, اسے نفس مطمئنہ بنانے کے لیے ہم جو سزا تجویز کرے وہ تم سزا دو اس نفس کو, یہ سیدھا ہو جائے گا. اب نفس کے پاس دو چوئس ہے. کیا چوئس ہے؟ کہ شیطان کی بات مانوں گا اور فجر کی نماز میں سویا رہوں گا تو یہ 20 نفل کے ڈنڈے پڑیں گے, اس لیے کہ شیخ نے کہا ہے. تو نفس سوچتا ہے, نفس سوچتا ہے کہ اس کے شیخ نے اس کو یہ کہا ہوا ہے کہ اگر فجر کی نماز چھوٹ جاوے تو 20 نفل پڑھو, تو یہ 20 نفل کے ڈنڈے پڑیں گے. ناشتہ تو ہماری لائف میں بہت امپورٹنٹ ہے, انڈا آملیٹ پراٹھے کے بغیر تو چین نہیں پڑتا. اگر ناشتے کے بغیر چلے جائیں تو 8, 8:30, 9 بجے تک میں تو ہم تل ملا جائے بھوک کی وجہ سے. تو نفس سوچتا ہے کہ اس کے شیخ نے اس کو کہا ہوا ہے کہ اگر فجر کی نماز میں نہ اٹھا جائے تو ناشتہ بند اس دن. تو نفس سوچتا ہے کہ اگر فجر نہیں پڑھوں گا تو ناشتہ جائے گا. فجر کی تو صرف 4 رکعت ہے, اگر یہ گئی تو یہ اٹھ کر کے قضا بھی کرے گا اور 20 رکعت نفل پڑے گا. ادھر یہ سزا ہے. اور شیطان جو ورگلا رہا ہے وہ یہ ذہن میرا بنا رہا ہے کہ فجر کے لیے تو اٹھے گا تو تھوڑا ڈسکمفرٹ ہوگا, گرم گرم بستر کو چھوڑنا پڑے گا. تو وہ وہی کرتا ہے کہ گرم گرم بستر کو 15-20 منٹ کے لیے چھوڑنا زیادہ مشکل ہے یا یہ 20 رکعت نفل مشکل ہے؟ گرم گرم بستر کو چھوڑنا مشکل ہے یا یہ ناشتے کو چھوڑنا مشکل ہے؟ پھر وہ نفس فیصلہ کرتا ہے کہ بہتر یہی ہے کہ اٹھ کر کے نماز پڑھ لی جائے. مگر یہ کب ہوگا؟ جب آپ اپنے شیخ کے ساتھ تعاون کریں گے, اپنے شیخ کے ساتھ تعاون کریں گے. شیخ نے تو کہہ دیا. اور دیکھو بھائی, یہ سزائیں جو نفس کے خلاف مقرر کرنی ہے اس کے لیے مہارت چاہیے. تو آپ آج گھر جا کر کے شروع مت کر دینا, شروع مت کر دینا. دیکھو یہ بچے بیٹھے ہوئے ہیں یہاں, تو بچوں ہی میں سے کسی بچے کو کہو کہ یہ شرارت کر رہا ہے, اس کو کیا سزا دینی چاہیے؟ تو بچہ طے نہیں کر سکتا. تو نفس کو جو سزا دینی ہے تو سزا مقرر کرنے کے لیے سیانہ آدمی چاہیے, ہوشیار آدمی چاہیے. اسی لیے ایک زمانے میں یہاں سکولوں کے اندر جب 1-2 سوٹی مارنے کی اجازت تھی تو جو ٹیچر سوٹی مارنے کا فیصلہ کرتا تھا تو اسے اجازت دینی پڑتی تھی پرنسپل کے پاس سے کہ میں اسے 2 سوٹی مارنا چاہتا ہوں. وہ خط لکھتا تھا, ایک چھوٹا سا فارم آتا تھا, وہ لے کر کے جانے کا. تو پھر وہ پرنسپل جو ہے وہ اجازت بھی دیتا تھا اور ساتھ میں سوٹی بھی دیتا تھا. کیوں بھائی؟ اس لیے کہ ٹیچروں کے اندر ابھی صلاحیت نہیں ہے کہ وہ فیصلہ کر سکے کہ کتنی سزا دینی ہے. تو خود جو سالک ہے, سالک وہ سزا تجویز نہ کرے, اس لیے کہ اس کا نفس جو ہے وہ کتنا نادان ہے, کتنا چالاک ہے, کتنا شریر ہے, کتنا کمزور ہے, کتنا طاقتور ہے. تو اسے سزا دینی چاہیے تھی صرف 6 رکعت نفل کی اور بیچارے کو 20 رکعت کی ڈال دیا آپ نے, فائدہ نہیں ہوگا, وہ تو بیچارہ مر ہی جائے گا. وہ بغاوت کرے گا آپ کے خلاف کہ ظلم کر رہا ہے میرے اوپر. کسی طالب علم کو 2-3 سوٹی آپ نے ماری تو کہ بھائی ٹھیک ہے سزا دی, مگر بے تحاشا آپ 50 ڈنڈے اسے رسید کر دو, وہ بغاوت کرے گا کہ ظلم کر رہا ہے استاد میرے اوپر. اس لیے یہ سزا تجویز کرتا ہے شیخ, اسی لیے شیخ کو بار بار بتانا پڑتا ہے. تو شیخ نے سزا تجویز کر لی. شیخ کے ساتھ جب بار بار خط و کتابت ہوگی, اطلاع اور اتباع ہوگی, تو شیخ آپ کے نفس کو برابر پہچان جائے گا کہ اس کو اس کے ساتھ کیا کرنا ہے. مدرسے کے اندر بعض دفعہ مدرسین محتمم کے پاس کسی طالب علم کی شکایت لے کر کے آتے ہیں کہ یہ میرے قابو سے باہر ہے. تو محتمم کہتا ہے بس اب آپ اسے میرے اوپر رہنے دیجیے, क्यों? इसलिए कि मोहतमिम उसकी कमजोरियों को जानता है, उसकी सलाहियतों को जानता है, मैं इसे डील कर लूंगा और तीन दिन में ठीक कर देता है वो मोहतमिम। शेख जो है बार बार जब उसके सामने हालात आएंगे हमारे नफ्स के, तो शेख हमारे नफ्स को पहचान जाएगा। इसीलिए इत्तला बहुत जरूरी, बार बार बतलाओ अपने शेख को हालत, और जब शेख समझ जाएगा तो शेख तजवीज करेगा कि इसका नफ्स जो है, इसका नफ्स वो फजर की नमाज के लिए 4 बजे उठने को तो गवारा करेगा मगर पराठा नहीं छोड़ सकेगा, वो जानता है शेख। इसलिए कहेगा कि कह दो उसको कि अब आज से नाश्ता बंद। और मेरे जैसा कोई आदमी हो जो नाश्ता खा ले तो भी ठीक और न खाए तो भी ठीक, उसके ऊपर आप ये सजा लागू कर दो कि भाई तुझे नाश्ता नहीं देंगे, वो कहेगा कि नाश्ता भी मत दो और दोपहर का खाना भी मत खिलाओ, कोई हरज नहीं। वो क्या उठेगा, उस पर क्या असर पड़ेगा? सजा जो लागू करनी है वो करनी है जो वहां सीधी लगे, और सजा भी ऐसी कि उसे चोट भी लगे और वो बिदक न जाए, बगावत पर भी न उतर आए कि ये जुल्म हो रहा है मेरे ऊपर, ऐसी सजा ये शेख कामिल ही कर सकता है। अब शेख ने सजा तजवीज कर ली, शेख के पास आप चले गए और शेख ने कहा कि नाश्ता बंद कर दो, अब नफ्स क्या करेगा? नफ्स ये देखेगा कि ये मेरा गुलाम है या शेख का गुलाम, तो दूसरे दिन फजर में नहीं उठने देगा आपको, उसे अभी नाश्ते की फिक्र नहीं है, ये देखता है कि ये कमिटेड है या नहीं शेख के साथ, आपको फजर में नहीं उठने देगा। अब आपको नहीं उठने दिया उसने और आपने नाश्ता भी कर लिया, तो वो समझ गया कि शेख के पास तो ऐसे ही मुंह दिखाने के लिए जाता है, ये तो गुलाम तो मेरा ही है, तो कभी नहीं उठने देगा। मगर आपने नाश्ता छोड़ दिया तो फिर वो नफ्स दूसरे दिन कहेगा कि आज तो जरा जज्बा था, नई नई मुलाकात थी हजरत से, 10 दिन एतिकाफ में बैठ करके आया है, जरा दूसरे दिन भी तो देखें। दूसरे दिन फिर वो नहीं उठने देगा, फिर नाश्ता बंद कर दिया। अब जरा नफ्स सोच में पड़ गया, नफ्स के शैतान मुझे उठने की मशक्कत बतलाता है और इधर शेख ने तो इसे नाश्ते की मशक्कत पर मामूर कर दिया है, तो तीसरे दिन वो उठ जाएगा, चौथे दिन फिर उठ जाएगा, पांचवें दिन फिर उठ जाएगा, 7 दिन 8 दिन 9 दिन 10 दिन हो गए फिर सुला देगा, देखने के लिए कि जज्बा भी बाकी है या नहीं। ये नफ्स बड़ा होशियार है। अब सजा दी, फिर सजा दी, फिर सजा दी, नफ्स काबू में आ गया, घबरा गया, और नफ्स ने देखा कि मजा सोने में इतना नहीं है जितना नाश्ते में है, इसलिए उठ गया। वो उठ गया और 7 दिन 8 दिन 9 दिन तक उसने बराबर पाबंदी की, और फिर आपको चेक कर रहा है कि रिजोल्व कुछ कमजोर हुआ या नहीं, फिर सो गया। सो गया, आपने नाश्ता उसे दे दिया, समझ गया कि ये फेल हो चुका है। ये सिलसिला मरते दम तक चलता रहेगा, ये नफ्स छोड़ता नहीं है। ये नफ्स को जब आप सजा देते हैं, सजा देते हैं, तो ये ऐसा ही है जैसा कि सर्दी के अंदर बर्फ में पड़ा हुआ सांप ठिठर जाता है मगर जिंदा है, अभी ठिठर जाता है तो किसी को नुकसान नहीं पहुंचा सकता। तो आप ऐसा समझते हैं कि ये काबू में आ गया है, सांप मर चुका है, और आपने हाथ में उसे पकड़ लिया और हाथ में पकड़कर अपने बच्चों को दिखाने के लिए घर में ले आए कि देखो सांप मरा हुआ। अब जैसे ही घर की गर्मी उसे पहुंचेगी क्या होगा, फिर अपना असर दिखाएगा। ये नफ्स ऐसा ही है, जब इसे सजा देते हैं, इसे कंट्रोल में रखते हैं तो बराबर मजबूत। ड्रग के अडिक्ट जब सच्ची पक्की तौबा कर लेते हैं तो 1 महीने 2 महीने 6 महीने 8 महीने 10 महीने तक रुक जाते हैं, जीना के आदि 10 महीने तक रुक जाते हैं, फिल्म के आदि 10 महीने तक रुक जाते हैं, फिर वो मुतमईन हो जाते हैं और नफ्स का ख्याल नहीं करते, निगरानी नहीं करते, जिक्र वगैरह को छोड़ देते हैं और नफ्स को जरा गर्मी मिल जाती है फिर वो डसता है और फिर फिल्म में और आदत हो जाती है, फिर दोबारा शुरू। इसलिए हर वक्त निगरानी। ख्वाजा अजीजुल से मज़ूब रहमतुल्लाह अलैह का एक शेर है, हजरत फरमाते हैं उस शेर में कि नफ्स जो है, नफ्स یہ نفس ایسا ہے کہ اس سے ہمیشہ بدگمان رہنا. نہیں کچھ بھروسہ اس نفس امارہ کا اے زاہد, نہیں کچھ بھروسہ اس نفس امارہ کا اے زاہد, فرشتہ بھی اگر یہ ہو جائے اس سے بدگمان رہنا. یہ فرشتہ بھی ہو جائے پھر بھی بدگمان رہنا اس سے. اس میں کچھ الفاظ آگے پیچھے ہو سکتے ہیں. کچھ بھروسہ نہیں اس نفس امارہ کا اے زاہد, فرشتہ بھی اگر ہو جائے اس سے بدگمان رہنا. تو عرض کرنے کا منشا یہ ہے کہ اعتماد, بھروسہ شیخ پر, بھروسہ کتنا بھروسہ, اتنا بھروسہ کہ میرا شیخ جو ہے وہ برابر ہے, بہت پاورفل ہے اس فیلڈ میں, میں نے صحیح شیخ کا انتخاب کیا ہے, ہی نوز ہز سٹف, اسے معلوم ہے یہ سب. اعتماد, پورا بھروسہ. دیکھو ایک ہے بھروسہ اعتماد, دوسرا ہے انقیاد. جیسے ڈاکٹر, بھروسہ پورا ہے کہ کوالیفائیڈ ہے اور 25 سال سے پریکٹس کر رہا ہے اور بہت لوگوں کو شفا ہوتی ہے, اور مجھے خود کو تجربہ ہے کہ میری فیملی میں جب بھی کوئی بیمار ہوتا ہے اس کے پاس گئے, اللہ نے اس کے ہاتھ میں شفا رکھی. بھروسہ تو پورا ہے, بھروسہ پورا. اگر بھروسہ ہی نہیں ہے تو آگے اس کی دوا کون استعمال کرے گا, اس کی ایڈوائس پر عمل کون. بھروسہ ہے مگر صرف بھروسہ کافی نہیں ہے. بھروسہ تو ہے, وہاں چلے گئے اور کہا کہ ڈاکٹر صاحب یہ شکایت ہے ہمیں, تو ڈاکٹر صاحب نے کہا کہ فنا فنا چیز مت کھاؤ. اب بلائنڈلی فالو نہیں کر رہے ہیں, انقیاد نہیں, تابعداری نہیں, فرما برداری نہیں. تو بھروسہ تو ہے کہ بہت پروفیشنل ہے. کہ نہیں ڈاکٹر صاحب یہ تو بہت مشکل ہے, کچھ اور, یہ دوا تو بہت کڑوی ہے, یہ تو بہت مشکل ہے. بھروسہ پورا ہے مگر انقیاد نہیں, کامیاب نہیں ہوگا. بھروسہ بھی ہے انقیاد بھی ہے, ٹوٹل فرما بردار, کہ ڈاکٹر نے جو کچھ کہا اس پہ عمل بھی کر رہا ہے مگر اس کا جو ریاکشن باڈی میں ہو رہا ہے اس کو اطلاع نہیں کر رہا ہے, اطلاع نہیں کر رہا ہے کہ آپ نے جو دوا دی تھی اس کا یہ ریاکشن ہوا, اس کا یہ فائدہ ہوا, اس کا یہ سائیڈ ایفیکٹ ہو رہا ہے, پھر گڑبڑ ہو جائے گی. اعتماد, انقیاد, اطلاع اور اتباع, چار حق ہیں شیخ کے, اس پر پورا بھروسہ کیا جائے. دین کے معاملے میں, خاص طور پہ روحانی معاملے میں, آنکھ بند کر کے وہ جو کہے اس پہ عمل کیا جائے. ذکر بڑھائے تو بڑھا دو, کم کرے تو کم کر دو, بند کر دے تو بند کر دو, شروع کرائے تو شروع کر دو. سب کے سامنے ڈانٹ دے تو برداشت کر لو کہ یہ کوئی دوا کر رہا ہے میرا شیخ, کوئی فائدہ ہے, کوئی خاص بات. اور اطلاع اور اتباع, اس لیے کہ شیخ عالم غیب نہیں ہوتا. اور حضرت تھانوی رحمۃ اللہ علیہ تو ہنس کر فرماتے تھے کہ ویسے شیخ کا عالم غیب ہونا ضروری بھی نہیں, شیخ کا تو عالم عیب ہونا ضروری ہے. عالم غیب ہونا شیخ کا ضروری بھی نہیں ہے, عالم عیب ہو, مرید کے عیب کو جانتا ہو کہ اس میں یہ عیب ہے اور اس کی یہ اصلاح کرنی, پھر وہ کبھی انفرادی طور پر کہتا ہے, کبھی اجتماعی طور پر کہتا ہے, کبھی چلتے چلتے کوئی ہنٹ کر دیتا ہے, وہ اس کی اپنی مرضی ہے. تو عالم غیب چونکہ نہیں ہے اور عالم عیب ہونا ضروری ہے, اس لیے آپ اپنا عیب خود بتاؤ جا کر کہ میرے اندر یہ عیب ہے, میرے اندر یہ عیب ہے, میرے اندر یہ عیب ہے. آپ ڈاکٹر کے پاس جاتے ہیں تو کیا کرتے ہیں, ڈاکٹر صاحب کو اچھی اچھی حالتیں بتلاتے ہیں یا بری حالت بتلاتے ہیں؟ دانت میں درد ہے تو آپ جا کر کیا کہتے ہیں کہ ڈاکٹر صاحب میرے کان بہت اچھے ہیں, آنکھیں بہت اچھی ہیں, سر بہت اچھا ہے ہمارا, یہ انگلیاں بہت اچھی ہیں, درد بالکل نہیں ہے, یہ بتاتے ہیں یا سیدھے دانت پر چلے جاتے ہیں؟ بلکہ ڈاکٹر اگر یہ پوچھتا ہے کہ کان میں تو کوئی درد نہیں, تو کہ نہیں نہیں کان میں نہیں, دانت میں درد ہے, بار بار اس کو وہاں, وہ کہتے ہیں کہ ہاں مجھے ذرا گلے میں تو کوئی شکایت نہیں, ڈاکٹر صاحب دانت کی شکایت ہے, دانت کی. اور ہمارا حال کیا ہے کہ اول تو یہ کہ اپنے شیخ کو اطلاع ہی نہیں کرتی, اور کرتے ہیں تو اچھے اچھے حالات. حضرت مسیح الامت رحمۃ اللہ علیہ فرماتے تھے کہ شیخ کو رنگین حالات بتلاتے ہیں संगीन हालत नहीं बदलाते, रंगीन हालत बदलाते हैं, संगीन नहीं बदलाते। खत लिखने से दो हफ्ते पहले जिक्र शुरू कर दिया और खत लिख दिया कि अल्हम्दुलिल्लाह जिक्र बड़ी पाबंदी से हो रहा है। भाई वो दो हफ्ते से पहले जो दो महीने यूं ही गुजरे हैं वो भी तो लिख कि दो महीने तक जिक्र से गफलत रही, अल्हम्दुलिल्लाह अल्लाह के फजल से दो हफ्ते से दोबारा शुरू किया है। दुआ फरमाए कि अल्लाह ताला इस पर इस्तिकामत अता फरमाए। रंगीन हालात बतलाते हैं, संगीन नहीं बतलाते। रंगीन भी बतलाओ, संगीन भी बतलाओ, दोनों बतलाओ। तो भाई मैं ये अर्ज कर रहा था कि हदफ हमारा क्या है, अल्लाह का इश्क, अल्लाह की मोहब्बत, उसके लिए रास्ता बतला दिया पूरा। तकवे का नूर हासिल करो तो अल्लाह का इश्क, अल्लाह की मोहब्बत हासिल हो जाएगी। और तकवे के नूर के लिए क्या चाहिए, मुजाहदा। और मुजाहदा के लिए छह चीजें चाहिए, मुजाहदा के लिए छह चीजें, वो भी गिनवा दी मुजाहदे को आसान करने के लिए। नंबर एक फिक्र आखिरत, नंबर दो जिक्रुल्लाह, नंबर तीन इत्तिबाए सुन्नत, नंबर चार जुबान की हिफाजत, नंबर पांच नेक सोहबत, बुरी सोहबत से बचना, नेक सोहबत को इख्तियार करना, और जितनी नेक सोहबतें हैं उनमें से किसी को अपना शेख बनाना और उस शेख के साथ इत्तिला, एतिमाद, इनकियाद, इत्तिला और इत्तिबा का राबता रखना और दुआ करना। इसी बात, जब ये बातें हो जाएगी तो मुजाहदा आसान हो जाएगा, मुजाहदा आसान हो जाएगा तो तकवे का नूर आ जाएगा, तकवे का नूर आ जाएगा तो अल्लाह का इश्क, अल्लाह की मोहब्बत नसीब हो जाएगी। तो देखो, हदफ भी मालूम हो गया, रास्ता भी मालूम हो गया, तरीका भी मालूम हो गया, और ये सब कुछ करने के रिसोर्सेज भी हैं। छह चीजें बतलाई तो कोई ये कह सकता है कि भाई ठीक है दुआ के लिए तो काम, मगर दुआ के रिसोर्सेज नहीं है। इत्तिबाए सुन्नत के लिए कहा रिसोर्सेज नहीं है, नेक सोहबत के लिए कहा रिसोर्सेज नहीं है, या एक मुर्शिद के लिए कहा मुर्शिद, इत्तिला और इत्तिबा के नहीं, सब रिसोर्सेज हैं, सारे रिसोर्स। इसलिए कि अल्लाह ताला हर दौर में इन रिसोर्सेज को रखते हैं, इसलिए कि हमारी तो जिंदगी का मकसद ही है कि हम अल्लाह को अपना, हम अल्लाह के आशिक हो जाएं और हम अल्लाह के महबूब हो जाएं। मगर इसके लिए कोशिश चाहिए, सारे रिसोर्स अब कोशिश चाहिए। कामयाबी काम से होगी, न के हुस्ने कलाम से होगी, जिक्र के एहतमाम से होगी, फिक्र के इल्तिजाम से होगी। फिक्र रखे, जिक्र करे। अल्लाह ताला शानहु मुझे आपको अमल की तौफीक अता फरमाए, अल्लाह ताला शानहु मुझे आपको तौफीक अता फरमाए। इश्को मोहब्बत में कामयाबी का तरीका बदला दिया आज, इश्के इलाही को हासिल करने का कामयाब तरीका, इश्के इलाही को हासिल करने का कामयाब और आसान तरीका, इस पे चल करके देखो, अल्लाह ताला शानहु जरूर कामयाबी अता फरमाएंगे। है भाई ठीक है, हाँ हाँ, तो फिर इससे जो है अल्लाह ताला शानहु की मोहब्बत हासिल हो जाएगी, अल्लाह ताला शानहु के दरबार में महबूबियत हासिल हो जाएगी, और जब यह हासिल होगा तो अल्लाह ताला का इश्क जब हासिल हो जाएगा, अल्लाह ताला दिल में उतर जाएगा तो सब निकल जाएगी, नाजायज मोहब्बतें, फिर वही मोहब्बतें रहेंगी जिन जिन मोहब्बतों का ताल्लुक अल्लाह से है। शेख की मोहब्बत रहेगी, मां बाप की मोहब्बत रहेगी, बीवी की मोहब्बत रहेगी, नेक लोगों की मोहब्बत रहेगी, कुरान की मोहब्बत रहेगी, जिसका अल्लाह से ताल्लुक है बस वो रहेगी, सारी नाजायज मोहब्बतें निकल जाएगी। ये दिल को, दिल जो है वो घिर जाएगा अल्लाह की मोहब्बत में, उसमें जगह ही नहीं रहेगी किसी और चीज के लिए। और जब हमारा दिल अल्लाह की मोहब्बत से फिल हो जाएगा, भर जाएगा, तो मखलूक के दिल हमारी मोहब्बत से भर जाएंगे। ये जिगर मुरादाबादी का शेर बार बार सुना रहा हूं, इस मजमून को अपने जहनों में बिठा लो। मेरा कमाल इश्क बस इतना है ए जिगर, वो मुझ पे छा गए मैं जमाने पे छा गया। और ये बात भी मैं समझा रहा हूं कि अगर कोई शख्स अपने दिल में अल्लाह की मोहब्बत को इंफिरादी तौर पर उतार ले, यानी मैं उतार लूं, आप ना उतारें, आप ना उतारें, आप ना उतारें, आप ना उतारें, मैं अकेला उतार लूं, तो अल्लाह मुझे अकेले को महबूबियत अता फरमाएंगे। और अगर उम्मत बहैसियत उम्मत के, पूरी उम्मत, मेजोरिटी उम्मत का हिस्सा अपने दिलों में अल्लाह की मोहब्बत को उतारे, तो उम्मत सारी उम्मतों पर गालिब आ जाएगी कि हमारी परेशानियों का हल यही है कि हम में से हर शख्स अल्लाह को अपने ऊपर गालिब कर दे। मेरा कमाल इश्क बस इतना है ए जिगर, वो मुझ पे छा गए, हम सब पर अल्लाह छा जाए, अल्लाह छा जाए, तकवे वाली जिंदगी नसीब, मैं जमाने पे छा गया। क्या दुनिया की ताकतें हैं और क्या दुनिया की सियासतें हैं, क्या हैसियत जब अल्लाह ताला शानो कोई फैसला करे। सहाबाए किराम रिज़वानुल्लाह ताला अलैहिम अजमईन का मेरे भाइयों यही हाल था कि उनका दिल जो है वो इश्के इलाही से ऐसा मुनव्वर हो गया था और अल्लाह उनके दिलों पर ऐसा छा गया था कि वो पूरी दुनिया में छा गए, पूरी दुनिया पर, ईरान पर्शियन एम्पायर पर भी छा गए, बाइजेंटाइन एम्पायर पर भी छा गए, ईरान और रोम दोनों पे छा गए। यही तो था, मेरा कमाल है इश्क बस इतना है ए जिगर, वो मुझ पे छा गए, मैं जमाने पे छा गया। घबराते नहीं थे, बिल्कुल घबराते नहीं थे। बड़े बड़े बादशाहों के दरबार में जाते थे फटे पुराने कपड़ों में, पेवन लगे हुए कपड़ों में, इसलिए कि दुनिया की उनकी नजरों में कोई हैसियत ही नहीं थी। भाई अगर किसी के पास 1,00,000 पाउंड का नोट हो, 1,00,000 पाउंड का नोट, और वो सबके हाथों में 100-100 पाउंड का नोट देखे, वो क्या मरूब होगा? जिसके दिल में इश्क इलाही का हीरा हो, वो बड़े बड़े दरबारों में जाकर क्या डरेगा, किससे डरेगा? उसकी नजर में उन सलातीन की क्या हैसियत, इन हाकिमों की क्या हैसियत? हजरत रबी इब्न आमिर रजी अल्लाह अन्हु और दूसरे सहाबाए किराम रिज़वानुल्लाह ताला अलैहिम अजमईन कैसे गए और कैसी गुफ्तगू की उन्होंने, तो जब हमारी भी ये कैफियत हो जाएगी मेरे भाइयों, तो डंके की चोट फिर हर जगह पर अल्लाह की बात करेगा, जहां कहीं वो जाएगा अल्लाह की मोहब्बत का फसाना छेड़ देगा, वो उसकी टॉपिक ही होगी अल्लाह की मोहब्बत, अल्लाह की मोहब्बत। इसलिए कि आग अंदर जब सुलग रही होती है तो जहां कहीं भी जाता है अल्लाह की मोहब्बत का फसाना छेड़ देता, उसकी जिंदगी का मकसद हो जाता है कि मैं अल्लाह की मोहब्बत में जीऊं, अल्लाह की मोहब्बत में मरूं। इसके लिए मेहनत करो मेरे भाई, रास्ता बहुत आसान और बहुत सीधा है, आसान और सीधा। इसके लिए थोड़ी मेहनत की जरूरत है, थोड़ी जिद्दोजहद की जरूरत है। अल्लाह ताला हम सबको तौफीक अता फरमावे, हम सबके दिलों को इश्क से मोहब्बत से मामूर कर दे। इसके लिए जिन असबाब की जरूरत है अल्लाह ताला उन असबाब को इख्तियार करने की तौफीक अता फरमाए, इस रास्ते को हमारे लिए आसान फरमाए। बहुत बड़ी चीज है मगर चूंकि चीज जरूरी है इसलिए हम अल्लाह से मांगते हैं, हमारे गंदे दिल कहां इस काबिल कि इसमें अल्लाह की मोहब्बत उतरे, अल्लाह का इश्क उतरे। मगर है काम की चीज, बड़ी चीज, जरूरी चीज, इसके बगैर हमारी न दुनिया में नजात हो सकती है ना आखिरत में। इसलिए हम अल्लाह से मांगते हैं कि अल्लाह आप हमारे दिलों को अपनी मोहब्बत से मामूर कर दीजिए। और फिर सुन्नत नबवी भी है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम भी दुआ करते थे कि अल्लाहुम्मा जअल हुब्बका अहब्बल अशयाई इलै, ये अल्लाह जितनी चीजों की मोहब्बत मेरे दिल में है उन मोहब्बतों को मगलूब कर दे और आपकी मोहब्बत को गालिब कर दे, अपनी मोहब्बत को गालिब कर दे, सबसे ज्यादा मोहब्बत आपकी हो। अल्लाहुम्मा जअल हुब्बका अहब्ब इलैया मिन नफ्सी व मिन अहली व मिन अल माइल बारिद, ए अल्लाह मेरे नजदीक तेरी मोहब्बत मेरी जान से भी ज्यादा कर दे, मेरी बीवी से, मेरे बच्चों से भी ज्यादा कर दे और ठंडे पानी से भी ज्यादा कर दे। इस मुल्क में इस दुआ का मतलब समझ में नहीं आता, इस आखिरी हिस्से का। सऊदी अरब में जाइए और चिलचिलाती हुई धूप में जब प्यास लगी हुई हो उस वक्त देखिए कि वमिनल माइल बारिद का क्या मतलब है कि ठंडे पानी से भी ज्यादा आपकी मोहब्बत मेरे दिल में पैदा कर दीजिए। अल्लाह ताला शानू हमें ये चीज़ बयां अता फरमा दे। वाखिरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन व सल्लल्लाहु अला नबीना मुहम्मद व अला आलिही व सहबिही अजमईन। अल्हम्दुलिल्लाह रब्बिल आलमीन व अल आकिबतु लिल मुत्तकीन।
والصلاة والسلام على رسوله سيدنا ومولانا محمد وعلى آله وصحبه أجمعين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا اغفر لنا وتب علينا إنك أنت التواب الرحيم. يا مصرف القلوب صرف قلوبنا على طاعتك، يا مقلب القلوب ثبت قلوبنا على دينك. اللهم احفظنا من كل بلاء الدنيا وعذاب الآخرة. اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها، أنت وليها ومولاها. اللهم أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين، ولا تنزع منا صالح ما آتيتنا. اللهم اجعل حبك أحب الأشياء إلينا، اللهم اجعل حبك أحب إلينا من أنفسنا ومن أهلنا ومن الماء البارد. اللهم اجعل وساوس قلوبنا خشيتك وذكرك، اللهم افتح أقفال قلوبنا بذكرك، اللهم اجعلنا من الذاكرين الله كثيرا والذاكرات. اللهم إنا نسألك حسن الختام والعفو عما سلف وكان. اللهم إنا نعوذ بك من الجنون والجذام والبرس وسيء الأسقام. اللهم أذهب الباس رب الناس، اشفي أنت الشافي، لا شفاء إلا شفاؤك، شفاء لا يغادر سقما ولا مرضا. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين، وآخر دعوانا.